اللہ الرحمن الرحیم. السلام علیکم ورحمت اللہ وبرکاتہ. ناظرین, آج ایک نئے موضوع کے ساتھ حاضر خدمت ہیں. سیرت ایک ایسی چیز ہے جو انسانی جسم کے فنا ہونے کے باوجود بھی باقی بچ جاتی ہے. انسان ختم ہو جاتا ہے, فنا ہو جاتا ہے, پوری پوری نسلیں فنا ہو جاتی ہیں, لیکن جو چیز تاریخ کے اوراق پہ بچ جاتی ہے اور جس کو صدیوں یاد رکھا جاتا ہے, وہ کسی بھی انسان کی شخصیت, اس کا اخلاق اور اس کی سیرت ہوتی ہے. آئمہ علیہ السلام کی سیرت کس طرح کی تھی؟ ہم جب آئمہ علیہ السلام کی سیرت کی بات کرتے ہیں تو اس سے ہماری کیا مراد ہوتی ہے؟ آج اپنے اس موضوع پہ گفتگو کریں گے. ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں مولانا گلزار جعفری صاحب. سب سے پہلے ہم آپ کو خوش آمدید کہتے ہیں, اور آپ کے ساتھ ساتھ اپنے حاضرین کو اور ان طالب علم حضرات کو خوش آمدید کہتے ہیں کہ جنہوں نے اس موضوع کی اہمیت کو سمجھا اور ہماری اس دعوت کو قبول کرتے ہوئے یہاں تشریف لائے. ہم آپ کو خوش آمدید کہتے ہیں, ہماری ٹیم آپ کو خوش آمدید کہتی ہے. آتے ہیں اپنے موضوع کی طرف. سیرت, ہم جب سیرت کی بات کرتے ہیں تو اس سے ہماری کیا مراد ہوتی ہے؟ کون کون سی چیزیں ہیں جو اس سیرت, لفظ سیرت کے زمرے میں آتی ہیں؟ میں چاہوں گا سب سے پہلے آپ اپنی گفتگو کا آغاز اس تعریف سے یا سیرت کے معانی سے کریں کہ اس کے کیا معنی ہے.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. اللہ کے نام سے جو رحمان و رحیم ہے اور تمام جہانوں کا پروردگار ہے. درود و سلام محمد مصطفیٰ اور ان کی پاک و پاکیزہ آل پہ. موضوع سخن ہمارا سیرت ہے. سیرت سے کیا مراد ہے؟ سیرت کے کیا معنی لیے گئے ہیں؟ سیرت کا مطلب کیا ہے؟ سیرت اصل میں سیر سے ہے, سین یہ رے. سیر جو ہے وہ کسی عمل کو کہتے ہیں, کسی طرف حرکت کرنے کو کہتے ہیں, لیکن روش کو کہتے ہیں, چلنے کو کہتے ہیں کسی. لیکن سیرت جو ہے وہ فعلہ کے وزن پہ ہے, مصدر فعلہ. جس طرح جلسہ بیٹھنا ہوتا ہے اور جلسہ, جلسے کی نوعیت, بیٹھنے کی نوعیت کو کہتے ہیں. جلسہ کا عربی میں جو لفظ بولا جاتا ہے اس کے اردو میں یہ معنی بنیں گے بیٹھنا, لیکن جلسہ جو مصدر ہے اور اس کی نوعیت کو بیان کرتا ہے, یعنی بیٹھنے کی نوعیت. اسی طرح سیرت جو ہے وہ انسان کے طرز عمل کو کہا جاتا ہے, انسان کے روش کو کہا جاتا ہے جو اپنی زندگی میں مختلف ادوار میں انسان اپناتا ہے. مگر رسول کائنات کی زندگی کو ہم دیکھتے ہیں, ان کی زندگی پر مختلف سیرت کے موضوع پہ کتابیں لکھی گئی ہیں, تاریخ کے موضوع پہ کتابیں لکھی گئی ہیں, اور ان کی سیرت کو بھی بیان کیا گیا, لیکن زیادہ تر تاریخی واقعات کو اکٹھا کر کے بعض احباب نے, مورخین نے اسے سیرت کا نام بھی دیا ہے. مزید میں کھولنا چاہوں گا کہ سیرت سے کیا مراد ہے. ایک مثال دینا چاہتا ہوں. رسول کائنات گزر رہے تھے, شہید مطہری نے ان چیزوں کو بیان کیا ہے. مثلا سیرت جو ہے وہ شہید مطہری نے سیرہ نبوی میں اس چیز کو اس طرح بیان کیا ہے کہ سیرہ نوعیت کو کہتے ہیں, طرز عمل کو کہتے ہیں, روش کو کہتے ہیں, الطریقہ السنہ ان چیزوں کو کہتے ہیں. اگر ہم اس کو مزید کھولنا چاہیں, وضاحت کرنا چاہیں, تو سیرت سے یہ مراد بنے گی کہ مثال کے طور پر رسول کائنات, جو ایک محقق نے اس چیز کو بیان کیا ہے, وہ کہتے ہیں کہ سیرت اس طرح ہوگی کہ رسول کائنات ایک جگہ سے گزر رہے تھے, لوگ پتھر اٹھا رہے تھے, وزن اٹھا رہے تھے. رسول کائنات نے پوچھا کہ آپ کیا کر رہے ہیں؟ کہتے ہیں کہ ہم یہ دیکھنا چاہتے ہیں کہ ہم میں قوی کون ہے, زیادہ طاقتور کون ہے. رسول, سب جوان تھے, اپنے وزن کو اٹھا کے طاقت کو آزما رہے تھے, دیکھ رہے کون ہم میں طاقتور ہے. رسول کائنات نے وہاں کہا کہ ٹھہرو, ایک میں تمہیں نصیحت کرتا ہوں. فرمایا کہ تم میں قوی ترین اور طاقتور ترین فرد وہ ہے جو اپنے نفس پر کنٹرول کرے, اپنے غصے کو پی جائے, اپنے آپ پہ کنٹرول کرے, دوسروں کو غصے کے عالم میں معاف کر دے. اسے کیا کہتے ہیں؟ قوی اسے کہتے ہیں. یہاں رسول پاک نے لوگوں کو سمجھانا چاہا کہ یہ نوع رفتار, یہ طرز عمل ہونا چاہیے انسان کا زندگی میں. اور رسول پاک نے اس طرح لوگوں کے لیے سیرت بیان کی ہے اور زندگی گزاری ہے. یا مولا کائنات کے بارے میں یہی محقق بزرگوار کہتے ہیں کہ مولا کائنات ایک جگہ سے گزر رہے تھے, ایک آدمی خدا کو برا بھلا کہہ رہا تھا. رسول کائنات نے یہ فرمایا, جناب امیر المومنین علیہ السلام نے یہ فرمایا کہ دیکھو, تمہارے اوپر دو فرشتے ہیں لکھنے والے, جو یہ کرام کاتبین ہیں, مسلسل تمہاری رپورٹ خدا کو دے رہے ہیں. اگر تم یہ بات کرتے ہو تو مستقیم خدا کے پاس یہ چیزیں پہنچ رہی ہیں, और तुम्हें इसका नुकसान होगा। वो आदमी रुक जाता है। मौलाए कायनात यहां भी एक तर्ज अमल के जरिए उसको समझाना चाहते हैं कि ये सीरत अपनानी चाहिए, इस तरह किरदार अपनाना चाहिए। और आइम्मा की तालीम और तरबियत या मासूमीन की तालीम और तरबियत का यही तरीका था कि लोगों को किस तरह अपनी सीरत के जरिए, अपने किरदार के जरिए, अपने तर्ज अमल के जरिए समझाते थे।
अगर शहीद मुतहरी की हम बात कर रहे हैं, अफकार शहीद
जी
मुतहरी की,
जी
क्या शहीद मुतहरी ने कुछ ऐसे बुनियादी उसूल बताए हैं, कुछ ऐसा पैमाना बताया है कि ये सीरत का पैमाना है और इसकी आपने अतात करनी है, इत्तबा करनी है इस सीरत की, और इसी इस चीज़ पे आपने चलना है? कोई ऐसी चीज़ हमें शहीद के अफकार में मिलती है?
शहीद मुर्तजा मुतहरी ने सीरत के मौजू पे 50-60 साल पहले किताब लिखी, तकरीरें की, और इस चीज़ को बयान किया कि सीरत बयान नहीं हुई माशरे में, तारीख बयान हुई है। फिर जब इसके मानी को बयान किया, इसके मसादीक को बयान किया, तो सीरत के चंद उसूलों को भी बयान किया कि आइम्मा की ज़िंदगी में, मासूमीन की ज़िंदगी में हमें सीरत के कुछ नुमायाँ और वाज़े पहलू मिलते हैं। मिसाल के तौर पर रसूल कायनात की ज़िंदगी के बारे में उन्होंने एक अच्छी तहलील गुफ्तगू अच्छी तहलील की है, गुफ्तगू की है। रसूल कायनात की ज़िंदगी के बारे में, उनकी सीरत के बारे में एक पूरी उनकी किताब है जिसका उर्दू में भी तर्जमा हो चुका है, और अहबाब इसको पढ़ते होंगे, मुतालिया करते हैं। वहाँ भी सीरत के उसूलों को बयान किया है, या आइमा की सीरत पे किताब लिखी, उनकी किताब है, तालीफ है या तकारीर है, उसमें भी शहीद मुतहरी ने चंद उसूलों को बयान किया है कि ये सीरत के उसूल हुआ करते हैं, और अगर इस सीरत पे चलते हुए कोई इंसान इस सीरत को अपनाता है, उन उसूलों को अपनाता है, तो वही लोगों का रहबर और इमाम बनता है। रसूल कायनात की ज़िंदगी के बारे में उन्होंने जो उसूल अपनाए और उसूल सीरत लिखे हैं, बयान किए हैं, उसमें चंद एक इस तरह कहते हैं कि देखे, सबसे पहले तो उस चीज़ को देखा जाए कि कौन सा मुसलसल तर्ज अमल उनकी ज़िंदगी में पाया जाता है।
जी
ये नहीं है कि मसलन जो है ना उसको वाकयात बयान किया जाए, ना, वाकयात कई हों लेकिन ये मुसलसल कौन सा तर्ज अमल है। फिर उसकी जो है खुदा के साथ कितनी कुर्बत है, वो लिल्लाहियत तो उसमें कितनी पाई जाती है, रजाए खुदा क्यों पाया, कितना पाया जाता है। वो आया इंसान की शोहरत के लिए अंजाम दे रही है, कुर्ब खुदा के लिए अंजाम दे रहे हैं। मुख्तलिफ कुतुब में ने शहीद को ने इन चीज़ों को बयान किया। फिर चंद एक जो है दस्तूरुल अमल आइम्मा के या मासूमीन के बयान किए हैं, उनकी उसूल सीरत बयान किए हैं। मसलन रसूल कायनात की ज़िंदगी में एक हमें बहुत ही नुमायाँ चीज़ नज़र आती है कि उनकी ज़िंदगी में रहमत पाई जाती थी, राहत पाई जाती थी, जिसको शहीद ने किताब में भी बयान किया है, कुरानी आयात का भी हवाला दिया है। फरमाते हैं कि रसूल कायनात के बारे में आता है, फ़ाबिमा रहमत मिनल्लाहे लो लिनता लनफद्दू मिन हौलिक, लो कुनता गलीजन लनफद्दू मिन हौलिक। अगर तुम क्या है, तुम्हारे अंदर रहमत ना होती, राफत ना होती, उल्फत ना होती, प्यार ना होता, तो क्या होता, तुम्हारे आसपास जो परवाने हैं, तुम्हारे चाहने वाले हैं, तुम्हारे आशिक हैं, ये क्या होते, हट जाते,
हट जाते, तुम्हें छोड़ देते।
छोड़ देते। फिर रसूल कायनात के बारे में फरमाते हैं शहीद मुतहरी इस किताब में कि रसूल पाक का दो चीजों की वजह से इस्लाम बहुत जल्दी फैला है, और इसको मगरबी मुफक्किरीन ने भी बयान किया है, शहीद भी ये चंद जो है उनके अकवाल को लाए हैं, बयान किया है। फरमाते हैं शहीद मुतहरी दो चीज़ों की वजह से इस्लाम बहुत जल्दी से फैला, एक कुरान मजीद की वजह से, दूसरा अखलाक अखलाक पैगंबर की वजह से। उनमें एक नुमाया खूबी यही थी कि रहमत पाई जाती थी, दुश्मन को बहुत जल्दी माफ़ कर देते थे, अगर कोई उज्र पेश करता तो उसे माफ़ कर देते थे। मसलन उनकी रहमत का वाज तरुन नमूना के 22 साल जो है, कितने साल, 20 साल कुरैश मक्का तंग करते हैं आपको, जंगे लड़ते हैं, मुसलसल जंगे लड़ रहे हैं, लेकिन जब फतह मक्का होता है, मक्का में आपको गलबा हासिल होता है, सारे अफराद आपके दुश्मन, आपके सामने दुश्मन खड़े हैं, लोग इंतजार कर रहे हैं, लेकिन बाज ने तो पहले ही कह दिया कि रसूल रहमतुल आलमीन माफ कर देंगे। फरमाते हैं अंतुम तुलका ला तसरीब अलैकुम अल्योम, आज के दिन तुम पे कोई माखजा नहीं है, कोई मैं क्या इंतकाम नहीं लूंगा, आज यौमुल इंतकाम नहीं है, आप ये आज यौमुल मरहमा है, आज रहमत का दिन है, आज माफ करने का दिन है। ये एक शहीद ने रसूल कायनात की जिंदगी, इसी तरह मौलाए कायनात के, यहां शहीद ने एक अच्छा नुक्ता बयान किया। फरमाते हैं कि रसूल पाक बावजूद इसके कि उनकी जिंदगी में रहफत, नरमी, अफवो दरगुजर पाया जाता था, लेकिन बावजूद इसके कि उसूली मौकफ से नहीं हटे, उसूली मौकफ से कभी पीछे नहीं हटे, या फरमाते हैं कि हाँ शख्सी जिंदगी में जितनी भी कोई ज्यादती करता है उससे उसे माफ कर देते थे। मसलन फरमाते हैं कि उनके चचा शहीद हुए हैं जंगे उहद में, वहशी नामी फर्द ने शहीद किया, लेकिन जैसे ही वो क्या है कलमा इस्लाम पढ़ लेता है, शहादत देता है और कहता है कि मुझे माफ कर दे, माफ कर देते हैं। लेकिन इसके बावजूद फरमाते हैं शहीद मुर्तजा मुतहरी कि अगर जब भी कोई उसूली मसला पेश हुआ, फरमाते हैं कि रसूल कायनात पीछे कभी नहीं हटे। मसलन एक कुरेशी औरत चोरी करती है, अब क्या हुक्म है, चोर का क्या हाथ काटना चाहिए। यहाँ पे रसूल कायनात के पास जो है उसामा बिन जैद जाता है और उसकी सिफारिश करता है। रसूल कायनात फरमाते हैं पहली उम्मतें क्यों तबाह हुई, इस वजह से कि वो क्या है शोरफा को छोड़ देती थी, गरीबों और फकीरों को फकरा को पकड़
जुल्म
लेती
करती
थी।
थी। अच्छा, यहाँ पे हम मजीद उसूलों पे बात करेंगे। नाज़रीन, यहाँ पर एक छोटा सा वक्फा लेते हैं, वक्फे के बाद आपकी खिदमत में दोबारा हाजिर होते हैं, हमारे साथ रहिएगा।
शहीद उस्ताद मुतहरी कहते हैं, सख्तियां और परेशानियां अफराद की तरबियत भी करती हैं और कौम को बेदार भी। सख्ती ख्वाबे गफलत में मुब्तला शख्स को जगाती और उसके हौसले बुलंद करती है। सख्ती का ताल्लुक इंसान की नफ्सियात से जितना गहरा होगा उतना ही उसे पुरअज़्म और फ़आल बनाएगी। इसलिए कि ये हयात की खासियत है कि मुश्किलात से पंजा लड़ाया जाए और शऊरी या लाशऊरी तौर पर खुद को उनके मुकाबले के लिए तैयार कर लिया जाए। एक सीरे हयात दो चीज़ें हैं, इश्क और सख्तियाँ, उन्हीं से सलाहियतें उजागर होती हैं। खाम मवाद सच्चे मोती में बदल जाता है। जो कौमें सख्तियों और मुश्किलात में बसर करती हैं पुख्ता और पुरज़्म हो जाती हैं, जबकि आराम तलब और नाजों के परे लोग महकूम और बदबख्त होते हैं।
जी नाज़रीन, आइम्मा अलैहिस्सलाम की सीरत पे हमारी गुफ्तगू जारी है। एक उसूल जो आपने बयान किया, अब मजीद और कौन से ऐसे उसूल हैं जो शहीद मुतहरी अपनी किताब में आइम्मा की सीरत के हवाले से बयान करते हुए नजर आते हैं?
एक ये है कि जालिम के खिलाफ डट जाना, ये इसको शहीद मुतहरी ने हमासे हुसैनी में बयान किया है, सीरे दर सीरे आइम्मा में बयान किया है कि जिसका बेहतरीन मिसदाक और नमूना इमाम हुसैन अलैहिस्सलाम की ज़ात गिरामी है। फरमाते हैं कि इमाम आइम्मा की ये सीरत रही है कि कभी उन्होंने, उनकी सीरत का ये नुमाया उसूल है कि कभी जालिम के हाथ में हाथ नहीं दिया। हाँ मुमकिन है कि बाज़ जगह पे जहाँ मसाले और मसलतें तकाजा करती हैं कि एक हुक्मरान का साथ दिया जाए, वहाँ इमा ने साथ भी दिया है, लेकिन जहाँ पे क्या है इस्लाम को ख़तरा हो, असास इस्लाम को ख़तरा हो, असल इस्लाम को ख़तरा हो, दीन खतरे में पड़ जाए, फरमाते हैं कि उस वक्त आइम्मा ने मसलन इमाम हुसैन अलैहिस्सलाम ने क़याम किया है। यहाँ पे फिर चंद एक शियार भी इमाम हुसैन अलैहिस्सलाम के वो बयान करते हैं कि हयात में नब्दिल्ला, ज़िल्लत हमसे दूर है, जालिम के साथ जो है रहना जो है उससे बेहतर है कि इंसान शहीद हो जाए, और जाबिर और जालिम सामने के कलमे हक को बयान करना ये सबसे बड़ा जिहाद है, और जब भी कोई इंसान जालिम और फासिक और फाजिर फाजिर हुक्मरान को देखता है उसके सामने कलमे हक को बयान करे। ये आइमा की ज़िंदगी में तकरीबन तमाम बल्कि सब मासूमिन की ज़िंदगी में इस्तेमार मुखालफत, जालिम की मुखालफत, दुश्मन जो इस्लाम का है उसकी मुखालफत पाई जाती है। अलबत्ता यहाँ पे हर इमाम की रविश मुख्तलिफ हो सकती है, मेथड मुख्तलिफ हो सकता है, किस तरह मुकाबला करना है। बाज़ आइम्मा ने खुल के मुकाबला किया है, जो शरायत ज़माने की पाई जाती थी उनके मुताबिक मुकाबला किया। मसलन इमाम हुसैन अलैहिस्सलाम ने बढ़ चढ़ के जिहाद में हिस्सा लिया, लोगों को बुलाया है और लोगों को खतूत लिखे हैं कि आए यजीद इस वक्त इस्लाम को मिटाना चाहता है, इस्लाम खतरे में है, और जब यजीद जैसा हुक्मरान मुसलमानों का खलीफा बन जाए वा अलल इस्लाम इस्सलाम, इस्लाम पे फातह पढ़ देना चाहिए। बस इमाम मूसा काज़िम अलैहिस्सलाम की ज़िंदगी को भी हम देखें कि दुश्मन हम नहीं जानते, लेकिन दुश्मन जो है वो किस तरह जानता है कि इमाम किस तरह हमारी जो है मुखालफत कर रहे हैं। बस इमाम मूसा काज़िम के बारे में आता है कि हारून को हमेशा खतरा रहता था, क्यों, ये अपने आप को समझते थे कि हम खिलाफत के गासिब हैं और हम क्या लोग पे जुल्मो सितम ढा रहे हैं, वजह से हमेशा ये डर महसूस करते थे आइम्मा की तरफ से, अहले बैत की तरफ से, कि ये किसी वक्त भी क्याम कर सकते हैं। अब क्याम की सूरतें मुख्तलिफ हो सकती थी, जब जो है हारून हारू रशीद इमाम अलैहिस्सलाम को خانہ خدا بیت اللہ میں یہ کہتا ہے کہ میں نے سنا ہے کہ آدھی دنیا تمہیں خمس دیتی ہے، تمہارے پاس آتی ہے، اور تم بھی کیا امام و خلیفہ ہو؟ امام وہاں بہت ہی اچھے انداز میں جواب دیتے ہیں، فرماتے ہیں کہ تم جسموں کے امام ہو، میں دلوں کا امام ہوں۔ یہاں بھی دیکھیں ایک بہت ہی لطیف ہمیں مقابلہ ظلم کے خلاف نظر آتا ہے۔ امام نے یہ نہیں کہا کہ میں امام ہی نہیں ہوں، کہا کہ میں دلوں کا امام ہوں، میں روحوں کا امام ہوں۔ یہ تم ممکن ہے جسموں کے امام ہوں، نظم جو ہے انضباط برقرار کرنے کے لیے لوگوں کے درمیان جو ہے تم حاکم بنے پھرے ہو، لیکن جو ہے لوگوں کی راہبری، لوگوں کی رہنمائی ہم کرتے ہیں، اور ظلم کی اس کے باوجود ہم مخالفت بھی کرتے ہیں۔ یہ ایک جو ہے ان کی سیرت کا اصول ہمیں ملتا ہے۔ اس کے علاوہ ایک سیرت کا اہم اصول جو ہمیں ان کی سیرت میں ملتا ہے، وہ ہر دور میں انہوں نے علمی تحریک، علمی نہضت کی رہبری کی ہے۔ مولا کائنات کو دیکھیں، خلیفہ دوم حضرت عمر ابن خطاب کے پاس جب مسائل آتے تھے، کیا کہتے تھے؟ لولا علی لہلک عمر، علی کے پاس جاتے تھے، مولا کائنات کے پاس جاتے تھے، اور کیا ان علمی مسائل کا حل ڈھونڈتے۔ اسی طرح امام حسن کے پاس آتے تھے، امام حسین کے پاس آتے تھے، امام زین العابدین کے پاس آتے تھے، امام محمد باقر اور امام جعفر صادق علیہ السلام نے تو اس علمی نہضت کو اپنے عروج پہ پہنچایا ہے۔ یہاں پہ اگر گفتگو کی جائے کہ آئمہ علیہ السلام کی علمی جو نہضت ہے وہ کیوں، مثلا امام صادق علیہ السلام کی نہضت اور ان کی تحریک کو، علمی تحریک، ان کے بارے میں دیکھیں کیا وجہ ہے کہ وہ کیوں عروج پہ پہنچی ہے، امام علیہ السلام نے، امام صادق علیہ السلام نے قیام کیوں نہیں کیا، امام حسین علیہ السلام ہمیں قیام کرتے ہوئے نظر آتے ہیں۔ یہ چند ایک سوال ہیں کہ شہید مرتضیٰ مطہری نے ان کو بیان بھی کیا ہے، تبیین کیا ہے، اور پھر ان کے جوابات بھی دیے ہیں۔ یہاں پہ امام حسین علیہ السلام فرماتے ہیں کہ جب امام حسین علیہ السلام نے قیام کیا، اس وقت سب کچھ خلافت تھی، جس کو خلافت مل جاتی تھی وہ آل ان آل ہوتا تھا، جو کرنا چاہتا وہ کرتا، لیکن امام کے دور میں یہ چیز جو ہے اس کا بہت فرق واضح ہو چکا تھا، نمایاں ہو چکا تھا کہ سب کچھ خلافت نہیں ہے، اب لوگوں کے علمی مسائل ہیں، لوگ علمی پیاس محسوس کرتے ہیں، لوگوں کو توحیدی معرف کی ضرورت ہے، لوگوں کو فقہی مطالب کی ضرورت ہے، لوگوں کو فقہی مسائل کا جواب دیا جائے، فقہی مبانی کو اچھی طرح بیان کیا جائے، عقلی مطالب کو بیان کیا جائے۔ یہ ہم دیکھتے ہیں کہ امام صادق علیہ السلام نے پھر ایک عظیم الشان امام باقر اور امام جعفر صادق علیہ السلام نے ایک عظیم الشان دانشگاہ کی بنیاد رکھی ہے، اور دانشگاہ کی وجہ کیا تھی کہ کیوں یہ قائم ہوئی دانشگاہ امام جعفر صادق، اور پھر اس کی خصوصیات کیا ہیں، اور شہید مرتضیٰ مطہری نے اس کو بھی اچھے انداز میں بیان کیا۔
اچھا، یہاں پہ گفتگو جو آپ نے گفتگو کی، اس سے جو نتیجہ میں نے نکالا،
جی جی،
اور البتہ اپنی کم علمی اور اس کی بنیاد پہ، اگر نقطہ اچھا ہو تو تائید کیجیے گا، نہ ہو تو خیر، یہ جو ہے وہ میری کم علمی ہے کہ سیرت کی جب ہم بات کرتے ہیں تو ہمارا ذہن صرف اس طرف جاتا ہے، اخلاق، صبر، استقامت، بردباری، جھوٹ نہیں بولنا، لیکن نہیں، شہید جو ہے وہ یہاں پر اس کو، اس موضوع کو بہت وسیع کرتے ہوئے نظر آ رہے ہیں، اور کہہ رہے ہیں کہ اگر سیاست بھی ہے تو وہ بھی سیرت کا حصہ ہے،
جی جی،
اگر جنگ ہے تو وہ بھی سیرت کا حصہ ہے، اور سیرت صرف ان چیزوں میں محدود نہیں ہے، چار چیزوں میں، کہ جب آپ بات کریں تو فوراً ذہن اس چیز کی طرح منتقل ہو جاتا ہے، نہیں، جنگ بھی اسی کا حصہ ہے، سیاست بھی اس کا حصہ ہے امام کی، اور علمی نہضتیں جو اماموں کی ہیں وہ بھی اسی کا حصہ ہے، فقہی جو خدمات ہیں اور ہمارے ائمہ علیہ السلام کی، وہ بھی اس کا حصہ ہمیں نظر آتی ہیں، آیا ایسا ہے یا؟
جی جی، دیکھیں میں نے عرض کیا تھا ابھی کہ علمی رہبریت، عقلی رہبریت ائمہ نے کی ہے، اور ہمیں یہ واضح طور پر اور نمایاں طور پر امام محمد باقر اور امام جعفر صادق علیہ السلام کی زندگی میں بہت ہی نمایاں طور پہ نظر آتی کہ انہوں نے ہزاروں شاگردوں کی تربیت کی، یعنی شاگرد پروری، یہ بھی انسان کی سیرت کا ایک اصول ہے کہ وہ کیا کرے، عالم کیا کرے، اپنے جو ہے شاگردوں کی تربیت کرے، معاشرے کی علمی بنیادوں پہ تربیت کرے، اور امام صادق علیہ السلام کے بارے میں آتا ہے کہ انہوں نے کیا کیا، اس چیز کو عروج پہ پہنچایا۔ شہید مطہری نے بھی اس چیز کو بیان کیا کہ امام صادق علیہ السلام نے عقلی علوم کے، لوگوں کا زیادہ اس وقت کیا، کس طرف توجہ دی، توجہ یہ تھی کہ حدیث کو فقط بیان کر دیا جائے، قرآن کے ظاہر کو بیان کر دیا جائے، حدیث کے ظاہری معانی کو لیا جائے، لیکن کیا کیا، مغز کی طرف نہیں لوگوں کی توجہ دی، روح کی طرف نہیں، معنی کے جو روح ہے معنی کی طرف لوگوں کی نہیں توجہ ہوتی تھی. امام صادق نے کیا کیا، شاگردوں کی تربیت کی. اور شہید مطہری یہاں پہ سید امیر علی جو جسٹس ہوئے ہیں 150 سال پہلے ہندوستان میں، ان کا حوالہ دیتے ہیں اور ان کی عربی عبارات بھی لاتے ہیں اور یہ بیان کرتے ہیں کہ فلسفیانہ اور عقلی علوم کی بنیاد امام صادق علیہ السلام نے رکھی، جس کی بہت زیادہ ضرورت تھی. یعنی سیرت کے پہلوؤں میں سے ایک یہ بھی ہے کہ فقط اخلاق ہی نہیں، اخلاق کے ساتھ کیا ہے، لوگوں کے عقلی عروج کو بھی بالا لایا جائے. اور جب اس چیز کو ہم بیان کرتے ہیں تو پھر کیا ہوتا ہے کہ انسان، ایک انسانی معاشرہ ترقی کی طرف جاتا ہے، عروج کی طرف جاتا ہے، کمال کی طرف جاتا ہے. فقط خشک عبادت نہیں ہوتی، بلکہ کیا، انسان خدا کی طرف جاتا ہے روح عبادت کے ساتھ، خدا کی طرف جاتا ہے معرفت کے ساتھ. دیکھیں امام علیہ السلام نے عقلی نہضت کی بھی بنیاد رکھی ہے، علمی نہضت کی بھی بنیاد رکھی ہے. اور پھر امام کی سیرت کے اصولوں میں سے ایک یہ کہ اس دانشگاہ میں، یعنی امام صادق علیہ السلام کی دانشگاہ میں، فقط جو مسلمان ہیں یا شیعہ ان کے سوالوں کا جواب نہیں دیا جاتا، بلکہ کہ آپ نے اصول سیرت یہ چھوڑا ہے کہ اگر تمہارے پاس کوئی غیر مسلم بھی آتا ہے، اس کے زندیق بھی آتا ہے، ملحد بھی آتا ہے، اس کے سوالوں کے کیسے عقلی اور فلسفیانہ اور منطقیانہ انداز میں جواب دینے ہیں.
بہت بہترین بات کی، بہت ہی خوبصورت بات ہے کہ یہ جو ہے وہ آئمہ علیہ السلام کی سیرت ہمیں ملتی ہے کہ اگر تمہارے پاس کوئی غیر مسلم بھی آئے، کوئی کافر بھی آئے، کوئی زندیق بھی آئے، کسی اور مذہب سے تعلق رکھنے والا انسان بھی آئے، تو کس طرح اس کو عقلی منطقی اور فلسفی جواب دینا ہے، یہ ہمیں آئمہ علیہ السلام کی سیرت میں ہی یہ چیز مل سکتی ہے، اور شاید اس کے علاوہ ہمیں تاریخ میں کہیں اور یہ چیز نہیں ملے. ناظرین یہاں پر ایک چھوٹا سا وقفہ لیتے ہیں اور انشاءاللہ اس وقفے کے بعد دوبارہ اپنی گفتگو کا سلسلہ جاری رکھیں گے اپنے حاضرین کے سوالات کے ساتھ. ہمارے ساتھ رہیے گا.
بہت سے لوگ جب امام زمانہ کے بارے میں بات کرتے ہیں تو کہتے ہیں کیا ایک انسان 1200 برس تک زندہ رہ سکتا ہے؟ یہ فطری تقاضوں کے برخلاف ہے. وہ لوگ سوچتے ہیں کہ اس دنیا میں انجام پانے والے تمام امور فطرت کے عام قوانین کے 100% مطابق ہوتے ہیں، جن کا ادراک آج کا انسان کر سکتا ہے. دراصل جاندار اشیاء کی زندگی اور حیات میں رونما ہونے والی بڑی بڑی تبدیلیاں، چاہے حیوانات ہوں یا نباتات، غیر معمولی تبدیلیاں تھیں. کیا روئے زمین پر زندگی کی پیدائش کا لمحہ علم حیاتیات کے اصول کے مطابق وجود میں آیا ہے؟ پہلی بار کرے عرض پر زندگی کا آغاز ہوا تو یہ عمل کس فطری قانون سے مطابقت رکھتا ہے؟ آج کے سائنسی مفروضوں کے مطابق جو سائنسی اصولوں کے تحت امر مسلم ہے، یہ ہے کہ کرہ ارض کی عمر 40 ارب برس ہے. کئی ارب برس پہلے ہماری یہ زمین ایک ابلتا ہوا کرہ تھی، اور یہ بات بالکل ناممکن اور محال تھی کہ کوئی جاندار شے اس پر زندگی گزار سکے گی. سائنسی مفروضوں کے مطابق کرہ ارض پر پہلی جاندار مخلوق کی پیدائش سے کئی ارب سال گزر چکے ہیں. آج کی سائنس بھی یہ کہتی ہے کہ جاندار اشیاء دوسری جاندار مخلوقات سے ہی جنم لیتی ہیں، اور کہیں اس بات کی مثال نہیں ملتی ہے کہ کوئی جاندار شے ایک غیر جاندار سے پیدا ہوئی ہو. سائنس آج تک اس سوال کا جواب نہیں دے سکی ہے کہ روئے زمین پر پہلے جاندار کی پیدائش کی عظیم تبدیلی اور کرہ ارض پر زندگی کا پہلا نطفہ کس طرح منعقد ہوا. سائنس آج تک یہ نہیں بتا سکی ہے کہ مرحلہ جو زندگی اور حیات میں پیدا ہونے والی ایک اور بڑی تبدیلی ہے، کیسے وجود میں آیا. خداوند عالم نے ہمیشہ ثابت کر دکھایا ہے کہ دنیا کے حالات میں ایسے مراحل پیدا ہوئے ہیں کہ غیب سے کوئی ہاتھ نکلتا ہے اور ایک بڑی تبدیلی رونما ہو جاتی ہے، اور ایسی کیفیت پیدا ہو جاتی ہے جو فطری تقاضوں اور اصولوں کے تحت ناممکن ہوتی ہے. لہذا اس موضوع پر بحث کی ضرورت ہی پیش نہیں آتی کہ انسان اس کے بارے میں سوچنے لگ جائے یا نعوذ باللہ اس کے بارے میں شکوک و شبہات میں مبتلا ہو جائے. دنیا میں دین اسی لیے آیا ہے کہ انسان کی آنکھیں کھول دے اور انسانی سوچ کو معمولی باتوں تک محدود ہونے سے روک دے.
ناظرین کرام، چلتے ہیں اپنے سوال و جواب کے سلسلے کی جانب. اس وقت جو حاضرین ہمارے سامنے موجود ہیں، یہ اگر ان میں سے کوئی سوال پوچھنا چاہے تو جعفری صاحب جواب دینے کو بالکل تیار ہیں. کون سے دوست ہیں جو اس موضوع سے متعلق سوال پوچھنا چاہتے ہیں؟
मेरा सवाल यह है कि इमाम सादिक अलैहिस्सलाम ने जो अपने शागिर्दों की तरबियत की है, इमाम का तर्ज तफक्कुर क्या था, तर्ज अंदाज क्या था कि जो इमाम ने अपने शागिर्दों की तरबियत की है?
यानी इमाम का क्या अंदाज था, शागिर्द को तरबियत करने के लिए इमाम ने किस तरीके को अपनाया, ये सवाल है आपका।
जी, सवाल बहुत अच्छा है। इसका जवाब इस तरह बनेगा कि इमाम अलैहिस्सलाम ने जो चंद उसूल जो है शागिर्द परवरी के उसूल उसूलों पे अपनी दानिशगाह की बुनियाद रखी। आप लोग जानते होंगे कि इमाम सादिक अलैहिस्सलाम के पास 4,000 के करीब शागिर्द उनके थे, और बयान किया जाता है मुख्तलिफ अदवार में आपके पास शागिर्द आते थे, पढ़ते थे, तालीम लेते थे, तरबियत लेते थे, फिर अपने अपने मनातिक और अपने अपने इलाकों की तरफ वापस चले जाते थे। वहाँ दीन के इशाद, अहदीस का नश और अहदीस को बयान वहाँ करते थे। ये मुख्तलिफ जो है इमाम अलैहिस्सलाम की दानिशगाह के हम जो है पे जब हम देखते हैं, जायजा लेते हैं, इमाम अलैहिस्सलाम ने एक उसूल जो अपनाया और उनका जो तर्ज जो है तालीम व तरबियत था वो ये था कि अकली उलूम को बहुत ज्यादा, फकत जाहरी अल्फाज नहीं, अकली उलूम को और अकली अंदाज को उन्होंने अपने जो है दानिशगाह में राइज किया, और अकली अंदाज में अकली बुनियादों पे अपने शागिर्दों की परवरिश की, जिसका जो है एक बेहतरीन नमूना जो है हश्याम बिन हकम है। कलाम के बेहतरीन और माया नाज जो है वो क्या थे, मुअल्लिम थे और मुरब्बी थे। और बाद में भी जब इल्मुल्हिदाना शुबहात आते थे, इमाम अलैहिस्सलाम के उस दौर में शागिर्द ही होते थे जो कुफार और मुलहिद लोगों और जिंदीक अफराद का जवाब देते थे। यही बात बहुत वाजे, दूसरे अफराद जवाब नहीं दे सकते थे, दूसरे मकतब जवाब नहीं दे सकते थे। एक ये था, दूसरा इमाम अलैहिस्सलाम ने ये उसूल अपनाया, ये तर्ज तफक्कुर और तर्ज रविश था कि इमाम अलैहिस्सलाम ने तखस्सुसाना अंदाज में अपने शागिर्दों की तरबियत की। वो कैसे कि मसलन ये नहीं है कि एक आदमी सारे उलूम पे दसरत हासिल कर लेता है, बल्कि देखते थे कि अगर हशाम में कलाम हासिल करने की जो है ज्यादा जो है ताकत पाई जाती है, महारत ज्यादा पाई जाती है, तो कहते थे कि हशाम तुम क्या करो, इल्म कलाम हासिल करो। तो हीद के
यानी शागिर्दों की सलाहियत को पहले देखते थे, जांचते थे, उसके
जी,
बाद फिर उनकी तरबियत करते थे।
और आज का भी कॉलेज यूनिवर्सिटी जो है स्कूल जो है, आज के स्कूल भी अगर इस रविश को अपना लें, देखें शागिर्दों को, देखें उनकी सलाहियतों को, देखें उनके जौक को, देखें और उनकी जहानत और महारत को देखते हुए अगर इन उसूलों के मुताबिक तरबियत करते हैं तो फिर ही माशरा जो है इन तमाम मुश्किलात से निजात पा सकता है। फिर एक ये, दूसरा ये है कि मसलन इल्मे करात और जितने भी मुख्तलिफ उलूम थे, फनून थे, उनके मुताबिक अपने शागिर्दों की तरबियत की है। फिर एक ये था इमाम अलैहिस्सलाम का कि फिकी उस वक्त जो है बहुत मसाइल उठ खड़े हुए थे, फिकी बुनियादों पे फिकी मबानी और उसूल आपने ऐसे बयान किए कि आपके शागिर्द वो भी कवि हुए, मजबूत हुए फिक में, और गरां कादर जो है एक सरमाया हमारे हाथ आता है जिसकी बिना पे फिक जाफरी कहा जाता है। यानी इमाम अलैहिस्सलाम पहले थे कि उन्होंने क्या किया, रसूल के अहकाम को, अहकाम दीन को इस तरह इमाम मोहम्मद बाकर और इमाम जाफर सादिक अलैहिस्सलाम ने खोल के बयान किया, और फिर इमाम सादिक अलैहिस्सलाम ने इसे उरूज तक पहुंचाया, जिसकी वजह से इस फिक को फिक जाफरी कहा जाता है।
अब कोई और दोस्त अगर यहाँ सवाल करना चाहें। जी
मेरा सवाल यह है कि इन इमामों के अलावा किसी और इमाम की सीरत को भी शहीद मुतहरी ने बयान किया है?
यानी जिन इमामों के बारे में हमने अभी तक बात की, क्या इसके अलावा और किसी इमाम पे शहीद मुतहरी गुफ्तगू करते हुए नजर आते हैं?
जी, हज़रत इमाम ज़ैनुल आबिदीन के हालात ज़िंदगी बयान किए मुख्तसर अंदाज़ में, उनकी सीरत के एक ज़्यादा पहलू को बयान किया है जिसका इस इंसान हमेशा तशना है, इंसान हमेशा प्यासा है, वो इमाम की मानवियत है, वो खुदा के साथ राजो नियाज है। इस चीज़ को इमाम ने बहुत अच्छे अंदाज, शहीद मुर्तज़ा मुतहरी ने इमाम के इस सीरत के पहलू को बहुत अच्छे अंदाज में बयान किया है कि इमाम अलैहिस्सलाम ने क्या किया, अपने शागिर्दों को दुआएं तालीम की। क्यों, देखिए आज जो मजमू हमें नजर आता है वो किसका, किस इमाम का नजर आता है दुआओं का मजमू, सैफ़ सज्जादिया की शक्ल में, वो इमाम ज़ैनुल आबिदीन सैयदुस्साजदीन सैयदुल आबिदीन के फरमूदात, उनकी दुआएं हैं जो हमें एक मजमू की सूरत में सैफ़ कामला या सैफ़ सज्जादिया की सूरत में हमें नजर आता है। यहाँ पे जो है फिर कहते हैं कि सरदार मानवियत के नाम से शहीद मुर्तजा, शहीद की ताबीरात बहुत अजीब व गरीब होती हैं। बाज़ दफ़ा इंसान एक दफ़ा दिल में जो है ना इश्तियाक होता है इन्हीं ताबीरात को पढ़ के, कि इंसान के दिल में इश्तियाक होता है कि शहीद की किताबों का मजीद मुतालिया किया जाए। आम किताबों से हट के शहीद और तरह की ताबीरात लाते हैं कि जो क्या है अवाम को भी पसंद हो, एक अवाम के जेन में क्या घंटी लगे कि कहते हैं कि सरदारे मानवियत। और इंसान हमेशा मानवियत का, अखलाक का, दुआ का प्यासा होता है, जिस वजह से शहीद ने इस चीज को फिर बयान किया है कि इनके कौन से वो जो है मानवियत के उसूल और तरीके और रविश इमाम जैनुल आबिदीन ने अपनाए, और उस दौर में क्या दुआओं के जरिए माशरे में, जामे इस्लामी में, इस्लामी सोसाइटी में, इस्लामी समाज में लोगों के अंदर क्या किया, तज़किया, और उनके अंदर बेदारी पैदा की। और ये ज़मीना बनता है बाद वाले आइम्मा की इल्मी और अकली दानिशगाह का, जो हमें फिर नज़र आता है कि इमाम अलैहिस्सलाम ने सियासत से हट के क्या किया, मानवियत के उसूलों की तरफ तवज्जो दिलवाई और मानवियत को क्या किया, उरूज तक पहुंचाया।
बहुत शुक्रिया, हमने आज आपसे बहुत ज़्यादा इस्तफादा किया, बहुत हमें खुशी है, इतनी अच्छी गुफ्तगू आज हमारी रही सीरत के उन्वान से। नाज़रीन, यहाँ पर हम अपनी गुफ्तगू का खुलासा पेश करना चाहेंगे, आइए आज की गुफ्तगू का खुलासा देखते हैं।
नाज़रीन-ए-कराम, आज के प्रोग्राम में हमने आइम्मा अलैहिस्सलाम की सीरत से मुताल्लिक शहीद मुर्तजा मुत्तहरी के अफकार का गुफ्तगू की। शहीद के नज़दीक सीरत के कुछ उसूल हुआ करते हैं, और अगर इन पर अमल करके जिंदगी गुजारी जाए तो वही शख्स मुआशरे में इमाम और रहबर बनता है। शहीद लिखते हैं कि हर आइमा और खुद रसूल खुदा की सीरत का एक खास पहलू है। मिसाल के तौर पर रसूल की सीरत का नुमायां पहलू रहमत है, और आने करीम में रसूल खुदा के लिए आया है कि अगर आपकी सीरत में रहमत ना होती तो लोग आपकी तरफ रुख नहीं करते। शहीद मुत्तहरी लिखते हैं कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने दो चीजों के जरिए इस्लाम को फैलाया, एक कुरान करीम और दूसरा अखलाक हसना। आइम्मा अलैहिस्सलाम की सीरत से मुताल्लिक गुफ्तगू करते हुए शहीद मुत्तहरी का कहना है कि आइम्मा की सीरत की सबसे बड़ी खसूसियत ये थी कि उन्होंने कभी जुल्म का साथ नहीं दिया। हर इमाम की ये सीरत रही है, लेकिन रविश और तरीका मुख्तलिफ था।
जी नाजरीन, आज की गुफ्तगू आपने सुनी और आज की गुफ्तगू का खुलासा आपने देखा। उम्मीद करते हैं आज की गुफ्तगू आपको अच्छी लगी होगी और इसमें से ज़रूर कुछ ना कुछ मतालब आपने हासिल किए होंगे, कुछ ना कुछ बात आपके दिल को ज़रूर लगी होगी। हम बहुत शुक्रगुजार हैं अपने हाजरीन के, जनाब गुलजार जाफरी साहब के, कि आप लोगों ने अपने कीमती वक्त में से हमारे लिए वक्त निकाला, हमारी इस दावत को कबूल किया। बहुत बहुत शुक्रिया आप अफराद का। इसी के साथ आपसे इजाज़त चाहेंगे और अपने नाज़रीन से भी इजाज़त चाहेंगे। खुदा हाफिज़।